سورت القدر ترتیب کے اعتبار سے 97 نمبر کی سورت ہے، ایک رکوع، 5 آیات، 30 کلمات اور 112 حروف ہیں. 1-1-2. سورت قدر کے بارے میں اکثر مفسرین کا خیال ہے کہ یہ مدنی ہے، بعض اس کو مکی کہتے ہیں، بعض مدنی کہتے ہیں، اور اگر آپ دیکھیں تو یہ سورت ہمیں مکی مصحف میں بھی ملتی ہے. تو بہرحال اس کا مضمون جو ہے وہی قرآن پاک کی افادیت اور اس کی اہمیت ہے. اس صورت میں بھی لوگوں کو بتایا گیا کہ تمہارے زندگی میں ہر سال ایک ایسی رات آتی ہے جس میں تمہارے اگلے سارے معاملات کا فیصلہ کیا جاتا ہے. قرآن پاک کی جتنی شدت کے ساتھ مخالفت ہو رہی تھی، اتنی ہی شدت کے ساتھ قرآن پاک کا اللہ تعالیٰ کی طرف سے ہونا ثابت ہو رہا تھا. صورت کا نام صورت القدر اسی کے پہلے جملے میں سے. ہم صورت پڑھ کے کچھ باتیں پھر اس میں سے انشاءاللہ شیئر کریں گے. بسم اللہ الرحمن الرحیم. انا انزلناہ فی لیلۃ القدر، بے شک ہم نے اس قرآن کو اتارا ہے شب قدر میں. لفظ انا میں تاکید ہے، شد بھی لگی ہوئی ہے. پھر انزلناہ، نا کے اوپر جو کھڑی زبر ہے اس میں نسبت اللہ تعالیٰ کی طرف ہے. یہ کہنا کہ یہ قرآن اتارا گیا، یہ کہنا کہ اس کو ہم نے اتارا ہے، اس بات کا یقین ہے کہ یہ قرآن محمد صلی اللہ علیہ وسلم نے نہیں لکھا. جیسا کہ مکہ میں یہ الزام لگتا جا رہا تھا آپ پہ، کوئی کہتا تھا آپ کو کوئی غلام سکھا دیتا ہے، کبھی کسی کا نام لیتے. اللہ تعالیٰ کہہ رہے ہیں یہ اس نبی کا کلام نہیں. سورت قیامت میں ہم نے پڑھ چکا کہ وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ لَحَسْنَا مِنْهُ بِالْيَمِينِ، کہ اگر یہ نبی بھی اپنی طرف سے کچھ گھڑ لے گا تو ہم اس کی بھی رگے گردن کاٹ دیں گے. تو قرآن اللہ کا کلام ہے، محمد کا نہیں، قرآن محمدی نہیں ہے، قرآن اللہ تعالیٰ کا کلام ہے. بل ہوا کلام اللہ، اللہ کا کلام ہے. اللہ تعالیٰ کہتے ہیں ہم نے اس کو نازل کیا، کب کیا؟ فی لیلۃ القدر، لیلۃ القدر میں. وما ادراک ما لیلۃ القدر، اور آپ کیا جانتے ہیں کہ لیلۃ القدر کیا ہوتی ہے؟ لیلۃ القدر خیر من الف شہر، لیلۃ القدر ہزار مہینوں سے بہتر ہے. یعنی اس ایک رات کی عبادت عام دنوں کی 1000 سال میں کی ہوئی عبادت جو تقریباً 83-84 سال کے لگ و بھگ بنتے ہیں، اس سے بھی زیادہ اس ایک رات کی عبادت ہے. ہوتا کیا اس رات؟ تنزل الملائکۃ والروح فیہا، اترتے ہیں فرشتے اور روح القدس. اروح سے مراد جہاں جبرائیل علیہ السلام ہے، اس میں اترتے ہیں. فیہا، ہا سے مراد یہ رات. کیسے اترتے ہیں؟ بِإِذْنِ رَبِّهِمْ مِنْ كُلِّ أَمْرٍ، اپنے رب کے حکم سے. کیوں اترتے ہیں؟ من کلی امر، ہر قسم کے فیصلے کرنے کے لیے. تقدیر کے سارے فیصلے اس ایک رات میں ہوتے ہیں. اور کیسی ہوتی ہے یہ رات؟ سلام ہی حتی مطلع الفجر، یہ سراسر امن و سلامتی والی ہے اور یہ رہتی ہے طلوع فجر تک. 5 آیات ہیں قرآن پاک کے نزول کی بات ہے. اس سورت کی شان نزول میں ابن ابی حاتم سے ایک روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے ایک مجاہد کا تذکرہ کیا بنی اسرائیل کے، جو 1000 مہینے تک مسلسل جہاد میں مشغول رہا، کبھی ہتھیار نہیں اتارے، یعنی عبادت میں مصروف رہا. کچھ لوگوں کا تعجب ہوا، کہا کہ اللہ کے نبی پہلے دور میں تو عمریں بڑی لمبی تھیں تو وہ زیادہ عبادت کر لیتے تھے، اب ہمارا کیا قصور ہے؟ ہمارے پاس تو عمر ہی بہت تھوڑی ہے، 50-60 سال بھی جس کو مل جائیں وہ بہت بڑی غنیمت ہے. تو کہتے ہیں کہ اس پہ سورت قدر نازل ہوئی، کوئی بات نہیں، ہزاروں سال کی عمر نہیں تو اللہ ایک رات ایسی دے دیتا ہے کہ لیلۃ القدر خیر من الف شہر، کہ جس کے اندر عبادت کرنا انسان کو 1000 مہینے کی عبادت کے برابر کر دیتا ہے. اللہ تعالیٰ کسی کا حق نہیں رکھتا. امت مسلمہ دنیا میں سب سے آخر میں آئی، سب سے چھوٹی عمر ہے ان کی، لیکن اللہ تعالیٰ نے ان کے اعمال کو بڑھا دیا. دوسری بات ہے کہ اس رات کو لیلۃ القدر کیوں کہتے ہیں، پھر دیکھ لیتے ہیں یہ ہے کون سی، وہ تو آگے بات ہے. لیلۃ القدر کو لیلۃ القدر کہنے کی 3 وجوہات ہمیں ملتی ہیں. لفظ قدر کو اگر ہم دیکھیں گے تینوں کھل جاتی ہیں سامنے. قدر کا ایک لفظی معنی ہوتا ہے عظمت، شرف. اردو میں ہم بولتے ہیں تمہیں تو میری قدر ہی نہیں ہے، ہاں تمہیں تو میری ویلیو کے معنوں میں، یعنی تم میری کوئی ویلیو نہیں پہچانتے. تو لیلۃ القدر کا پہلا ترجمہ کیا ہے؟ ویلیویبل نائٹ، قدر کرنے والی رات، عظمت اور شرف ہے. اس رات کوئی بندہ اپنی بے عملی اس کے سبب ہی اس کی قدر نہیں کرے گا، ورنہ تو اس رات توبہ اور استغفار کے اتنے مواقع ہوتے ہیں کہ ہر بندہ اس کی قدر کرنے کو تیار ہے. किसी बुजुर्ग से किसी ने पूछा कि भाई लैलतुल कदर कौन सी थी, हर साल लोग पूछते हैं ना कि इस साल लैलतुल कदर कौन सी थी, तो उन्होंने कहा कि भाई हर वो रात जिसकी तुम कदर कर लो वो लैलतुल कदर है, सो के सो जाओ सोते रहो, और अल्लाह पुकारता है हल में मुस्तगफिर है कोई बख्शिश मांगने वाला है कोई रिस्क मांगने वाला, जिस रात की कदर कर लोगे वो लैलतुल कदर होगी। ये पहला मानी है। दूसरा मानी कदर का तकदीर और हुक्म से है, इन्ना कदरना, कल हम सब पीछे पढ़ चुके, तो लैलतुल कदर को लैलतुल कदर इसलिए कहते हैं कि इस रात पूरे अगले साल के मामलात को डिसाइड कर दिया जाता है, जीना मरना, पत्ते लगने पत्ते झड़ने, और ये हम पीछे सूरत दुखान के साथ भी सूरत थोड़ी सी डिस्कस कर चुके हैं कि शबरात के नाम पे 15 शाबान जो हमारे यहाँ मारूफ है कि जिस रात किस्मत के फैसले होते हैं वो दुरुस्त नहीं है बात, वो लैलतुल कदर ही की रात है, रमजान ही की रातों में ये आती है, आखिरी 10 दिनों में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इतिकाफ करते थे। पूछा गया क्यों, तो फरमाया कि इसमें लैलतुल कदर को ढूंढो। फिर इसे ये भी पता चला कि ये ताक रातों में होती है, 21वीं, 23वीं, 25 या 27, वो हम अलग बात कर लेते हैं। तीसरा मफहूम भी नोट कर लीजिए लैलतुल कदर को लैलतुल कदर कहने का, कदर कहते हैं तंगी को, वमन कुदिर अलैहि रिज़्क़ुहु, पीछे पढ़ा हमने हक महर और तलाक के किस्सों में सूरत तलाक की आयत थी कि जिसका रिस्क तंग हो गया, वो आता है ना कि जो तंगी वाला है वो अपनी वुसत से खर्च करे, जो फराकी वाला अपनी फराकत से करे, तो तंगी वाली रात ये क्यों, मुफस्सरीन कहते हैं कि इस रात इस जमीन पर इतने फरिश्ते उतरते हैं आसमान से कि उनकी गुंजाइश की वजह से जमीन तंग होने लगती है, जैसे जैसे एक हॉल में अगर 100 लोगों की गुंजाइश है तो 100 और डाल दिए जाए तो घुटन होगी ना, तो तंगी वाली रात जहां तक भी हो जाएगी कि उस रात फरिश्ते बहुत सारे आते हैं। अब ये रात कब होती है, किस तरह होती है, पहली बात है कि इसमें हम किताबो सौम में एक टॉपिक पूरा कर चुके हैं, आप उसको भी दोबारा सुन सकते हैं, लेकिन इसके बारे में जो हमें रिवायात से बात मिलती है वो क्या है कि ये रात हर साल मुख्तलिफ होती है। ज्यादा गुमान जो लोग करते हैं वो 27वीं शब का करते हैं, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम की सही रिवायात से हमें मिलता है कि ये रात किसी साल किसी रात होती है, कभी किसी होती है। नबी सल्लम ने इसकी कुछ निशानियां बताई हमें, मसलन कि ये रात आम रातों से ठंडी होती है, इस रात जानवर नहीं भौंकते, पुरसकून होती है। इसकी एक और अलामत क्या है कि अगले दिन की जो सुबह होती है उस दिन सूरज खुल के नहीं निकलता, फरमाए कितने फरिश्ते जमीन पे आ चुके होते हैं कि वो सूरज की शुआओं को जमीन पे बराह रास्त पहुंचने नहीं देते। फिर इसी तरह इस रात के अंदर इंसान अपनी कैफियत के मुताबिक कोई ना कोई निशानी पा सकता है, इस रात की इबादत की बरकत है, रात कुरान पढ़ा जा सकता है। हजरत आयशा रजी अल्लाह तआला अन्हा ने नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि अगर मैं लैलतुल कदर को पाऊँ तो क्या पढ़ूँ, तो आपने कहा कि तुम दुआ मांगो अल्लाहुम्मा इन्नका अफुव्वुन तुहिब्बुल अफ्वा फाफू अन्नी, ए अल्लाह तू माफ़ करने वाला है, माफ़ी को पसंद करता है, लिहाजा तू मुझे भी माफ़ कर दे। हजरत आयशा के बच्चे नहीं थे, घर में 2-2 महीने चूल्हा नहीं जलता था, अल्लाह के नबी कह सकते थे ना आयशा बेटा मांग लो, आयशा जरा सोने के कुछ जेवरात मांग लो, अच्छा घर मांग लो, मांग भी लेती तो कोई गुनाह की बात तो नहीं थी, लेकिन इन्नक अफुवन तुहिब्बुल अफ्वा फाफू। एक शख्स लैलतुल कदर की पूरी रात दुआ मांगते रहे अल्लाह ताला मुझे अच्छा दोस्त दे दे, अल्लाह मुझे अच्छा साथी दे दे, लोगों ने कहा तुमने रात जाया कर दी, इतना कुछ तुम मांग सकते थे और तुम एक अच्छा दोस्ती मांगते रहे। तो उन्होंने उसमें हदीस सुनाई कि अलमरु अला दीन खलील ही, आदमी अपने दोस्त के दीन पर है, कहने लगा मैंने अच्छा दोस्त मांग के मैंने पूरा दीन मांग लिया। ये बातें कैसे पता चलती हैं, सिखाने से पढ़ाने से, दिल से उठती हैं, मोहब्बत होती है ना दिल से दिखती है, जज्बे आते हैं, किसी को कहना नहीं पड़ता इसको फूल पेश करो या इसको कोई गिफ्ट पेश करो, दिल से इजहार होता है, जिस बंदे के दिल में जो चीज़ अहम होती है वो चीज़ उसको हकीकत में सारी चीज़ों से प्यारी हो जाती है। लेकिन क्या ये पूरी रात ऐसी होती है या कोई घड़ी, कोई घड़ी भी हो सकती है, क्या पूरी रात जागें, कोई ज़रूरत नहीं है पूरी रात जाग नहीं सकते, क्योंकि मोमिन का जिस तरह उसका नमाज रोज़ा कुरान पढ़ना इबादत है उस तरह उसका सोना भी इबादत है। नबी सल्लम की सुन्नत क्या थी कि फिशा की नमाज पढ़ते और फर्ज नमाज पढ़ के अगर तरावी कुछ उसमें क्याम उल्लैल करना भी होता उसके बाद सो जाते, फिर आखिरी हिस्सा रात का जब शुरू होता तो उस वक्त खड़े होके फिर फजर तक खड़े रहते, क्योंकि इसमें आप देख रहे हैं कि तुलुए फजर की बात खास आ रही है, सलामुन हिया हत्ता मतलइल फजर, कि सुबह सूरज निकलता उस वक्त तक कोई भी लम्हा मिल जाए आपको, अल्लाह ताला ने करानी होती है इबादत करा देता है, नियत के साथ भी इंसान की इस चीज़ के ऊपर बहुत ही ज़्यादा असर पड़ता है। और बाज़ लोग कहते हैं कि इस रात जिब्राइल अलैहिस्सलाम आते हैं और इबादत करने वालों से मुसाफा करते हैं। अब ये सब गैब के मामले हैं, हम इसको उतना लेंगे जितना हम ले सकते हैं, लेकिन याद रखिए कि कोशिश करना लाजिम है। बाज़ लोगों ने इबादत को भी एक किस्म का ड्रामा बना दिया है, फिर अगले दिन पूछते हैं कुछ दिखा था, मैंने रोशनी देखी थी, अच्छा मुझे आवाज़ आई थी, अच्छा ये हुआ था। और एतिकाफ सूरतें वालों को तो लोग मैंने देखा कोनों में बुलाते हैं, कुछ दिखा था, कोई इशारा हुआ है। हज उमरा करके कोई आ जाए तो लोग यही सवाल करते हैं, ऐसे लगता है लोग अल्लाह ताला के साथ भाई वाली कर चुके हैं, कोई दोस्ती हो गई, क्या इनको जरूर कुछ दिखेगा? कुछ भी ना दिखे, आपकी कैफियत पे ये डिपेंड करता है। अल्लाह दिखा दे आपको वैसे ही दिखा दे किसी दिन, और अल्लाह दिखाता है हकीकत में दिखाता है, लेकिन अचानक नहीं ये मामला होता। तो इसके लिए इंसान पूरी तैयारी रखे, शऊर के साथ अपनी रातों को दिनों को बसर करे। एक सवाल रह गया और वो क्या कि अल्लाह ताला तो कहते हैं कि हमने इस कुरान को लैलतुल कद्र में नाजिल किया, जबकि अभी तो हम ये बात कर रहे हैं कि 23 साल में कुरान नाजिल हुआ। तो फिर एक रात और 23 रातों में क्या फ़र्क है? कुरान तो कभी मक्का में उतरा था, कभी मदीना में, कभी रमज़ान में, कभी शाबान में। तो इसके दो जवाब हैं। नंबर एक, नज़ूले कुरान का आगाज़ रमज़ान में हुआ था। पिछली ही सूरत इकरा बिस्मि रब्बिक अल्लज़ी की जो पहली 5 आयतें हैं, ये रमज़ान की रात थी, तो उसका चूंकि आगाज हो गया तो बिस्मिल्लाह हो गई, तो अब काम तो हो ही जाएगा। एक मतलब ये है। दूसरा क्या है कि यहाँ अनज़लनाहु का लफ्ज़ जो है ये लोहे महफूज से आसमाने दुनिया पे कुरान का आना है। कुरान के दो नज़ूल हैं, याद रखिए, लोहे महफूज से आसमाने दुनिया और आसमाने दुनिया से ये ज़मीन। लोहे महफूज से आसमाने दुनिया में यक लख्त आ गया था, वंस अ टाइम, जैसे आप कोई चीज़ मूव करके वहाँ रखते हैं, वहां से इस दुनिया में थोड़ा थोड़ा नज़लना, नज़ला यू नज़िलो तंज़ील होता है, थोड़ा थोड़ा नाजिल होना, और अनज़ला होता है स्पॉन्टेनियसली, एक ही वक्त में सब कुछ नाजिल होना। तो ये दोनों बातें इसमें दुरुस्त हैं, इसको हम गलत नहीं कहेंगे। फिर एक और सवाल इसमें उठ सकता है, और वो क्या है कि अब रूह क्यों कहा गया इधर हजरत इब्राहिम को? एक तो ये उनकी शान है, बाकी जगह भी हमने पढ़ा रूहुल अमीन। जिस तरह इंसान है ना, इंसानों में आदम अलैहिस्सलाम है, या इंसानों में एक बड़ाई का तसव्वुर आता है, तो हदीस में आता है कि जिब्राइल अलैहिस्सलाम हर रोज़ उनके परों में से पानी के कतरे निकलते हैं, और हर कतरा बाद में फरिश्ता बन जाता है। सूरह नूर में हमने पढ़ा था कि हमने हर चीज़ को पानी से पैदा किया है, पानी से पैदा किया हुआ है तो उसमें फरिश्तों की भी बात की जाती है, तो वो रूह का ताल्लुक उधर भी रख लें। दूसरी बात है, जिब्राइल को रूह क्यों कहते हैं? क्योंकि ये वही लेकर आते थे, और वही के लिए रूह के लफ्ज़ हमने सूरह शुरा में भी पढ़े, क्योंकि जैसे मुर्दा जिस्म में रूह पड़ती है तो जान आती है, इस तरह दिल में कुरान आता है वही आती है तो जान पड़ती है। तीसरा, वह रूह कहने की इनकी वजह ये कि रूह भी यही भूखते हैं। हदीस में आता है कि 4 महीने का हमल होता है तो फरिश्ता माँ के रहम के अंदर जाके भूखता है। एक अगली वजह नोट कीजिए जिब्राइल को और रूह कहने की, कि हजरत ईसा अलैहिस्सलाम को भूखा था बीबी मरियम के बदन में, तो उसी से वो हामिला हुई थी, वो भी जिब्राइल से हुआ, और फरिश्तों को अल्लाह ताला ने मुख्तलिफ काम दिए हुए हैं। फिर इसी तरह आप देखिए कि सूरह दुखान में हम पढ़ चुके, फी है युफ़रक़ु कुल्लु अम्रिन हकीम, इस रात में फरिश्तों के सपुर्द कर दिया जाता है हर काम, हर फैसला उसमें होता है, आयत नंबर 5 है। तो इस रात को शऊर के साथ बेदार होना चाहिए, सोचा करें अगले साल मेरे साथ क्या होगा, क्या मैं ये काम करूँगी कि नहीं करूँ। 40 के करीब मुख्तलिफ अकवाल मिलते हैं लैलतुल कद्र के तायुन के बारे में। एक रिवायत में था कि नबी सल्लम एक दिन बाहर आए तो दो लोग झगड़ रहे थे किसी बात पे, तू तू मैं हुई, वो भी लंबी बात थी, वो मैंने एक अपनी आज की बात में हदीस पूरी सुनाई भी थी। तो वो उनका मामला सुलझाते हुए थोड़ा वक्त लग गया, जब मामला रफा दफा हुआ तो आपने फरमाया कि आज मैं इसलिए आया था कि तुम्हें बताऊं कि लैलतुल कद्र कौन सी थी, लेकिन तुम्हारे आपस के इख्तलाफ की वजह से वो मुझे भुला दी गई। इससे मुहद्दिसीन ने ये बात की है कि जब उम्मत में इख्तलाफ होता है तो रहमतें उठ जाती हैं। हो सकता है उस साल की रात बताने वाले थे नबी सल्लम, लेकिन हमारे यहाँ जो 27 की रात का बहुत ज़्यादा गुमान किया जाता है, ये एक ख्याल है, हो भी सकती है किसी साल 21वीं 23वीं 25वीं और कभी 27वीं भी हो सकती है। और नबी सल्लम तो आखिरी 10 दिन का पूरे इतिकाफ करते थे, और इतिकाफ करने की एक बहुत बड़ी इल्लत या वजह जो है वो लैलतुल कद्र को ढूंढना है। इस रात की बेहतरीन इबादत क्या है? क़याम और कुरान, खड़े होके कुरान पढ़ें, तरावी में पढ़ें, तहज्जुद में पढ़ें, किसी भी तरह से करें। और इस पर इंशाल्लाह अमली रहनुमाई आपको किताबुस्सौम और सौम रमज़ान बुक में इन दोनों टॉपिक्स को देख के आप पढ़ सकते हैं। अब एक छोटा सा और सवाल दिन में आता है कि दुनिया में एक हिस्से में तो रात होती है, दूसरे में तो सुबह होती है, तो फिर हम क्या कहें, कौन सी है? आप जहाँ रहते हैं आपके लिए वो रात है। फिर अगला सवाल होता है कि क्या आपके मुल्क में 27 है तो दूसरे में 25 है? हो सकती, हो सकती। छोड़ दीजिए इन बातों को, हमारा दीन उन बारीकियों के लिए नहीं बना के जिसमें हम पढ़ के असल हुक्म को ख़त्म करते हैं। नबी सल्लम ने फरमाया, मन काम लैलतुल क़द्र ईमानम व इहतसाबन गुफिर लहू मा तक़द्दम मिन ज़म्बिही। जो ईमान और इहतसाब के साथ, यानी अपने ईमान का मुहासबा करते हुए रात को अगर जागेगा लैलतुल क़द्र में, तो उसके अल्लाह ताला पिछले गुनाहों को माफ़ कर देगा। इस साल एक रात हम भी जाग लेंगे। बस दुआ करें कि अल्लाह ताला हमें मकबूल, काबिल कबूल इबादत करने की तौफीक अता फरमाए। बस कहते हैं कि ये जो अल्फीज शहर का लफ्ज़ है, ये मुहावरतन भी इस्तेमाल हुआ है। अरब लोग जब भी किसी चीज़ की बहुत ज़्यादा कसरत की बात करते थे तो उसको हज़ारों कह देते थे। कुछ भी हो, हमारे लिए ये बात काफ़ी है कि ये रात काबिल गौर है। यहाँ तक रिवायात में आता है कि इस रात अल्लाह ताला हर बंदे की बख्शिश कर देता है सिवाय कात रहम के। इसलिए रमज़ान आने से पहले माफ़ियाँ मांग लें। ये जो आपको छुट्टियाँ दी जा रही हैं ना कुछ दिन की रमज़ान से पहले पहले, ये असल में आपकी रिश्तेदारियाँ, दोस्तियाँ निभाने के। आप सब इन दिनों में अपने सारे यहाँ के मिलने वालों को मिलें और दौरे कुरान का फ्लायर देके आएं। एक दफ़ा तिलावत सुनाएं और उसके बाद इंशाल्लाह।
بسم الله الرحمن الرحيم
إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر الفجر।
इन सारी आखिरी सूरतों पे अलग अलग लेक्चर्स मौजूद हैं। एक छोटी सी बात मैं भी कह दूं, क्योंकि आज तो हमारे पास एक गोल है ना, और हम एंड अब इस तरह कर भी नहीं सकते कि हर सूरत को घंटा लगाएं, लेकिन अल्हम्दुलिल्लाह इसमें अक्सर सूरतें, सूरत तीन, सूरत कदर, और जो हम पढ़ रहे हैं इनके अलग लेक्चर्स, और जिसमें पूरा एक एक घंटा इस पर बात हुई हुई है, वो आप लोग बाद में सुन सकते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरत बैकिना तरतीब के अतबार से 98 यानी 98 नंबर की सूरत है। सूरत का नाम बैकिना जो है, सूरत की पहली आयती में से रोशन दलील को कहते हैं। इसी तरह इस सूरत का एक और नाम भी है लम यकुन, बिल्कुल शुरू में ही ना, लम यकुन लजीना कफरू, उससे एक रुकू है, 8 आयतें हैं, 94 यानी 94 कलेमात है, और 399 हरूफ है। मक्की सूरत है, बास ने इसको मतनी भी कहा, और कहते हैं कि जब ये सूरत नाजिल हुई तो जिब्राइल ने अर्ज़ किया कि अल्लाह के रसूल, अल्लाह ताला ने आपको हुक्म दिया है कि उबई बिन काब को पढ़कर सुनाएं। सहाबी का नाम लिया। नबी सल्लम ने उबई बिन काब को जब ये बात बताई तो उन्होंने हैरत से अर्ज़ किया, ए अल्लाह के रसूल, क्या इस बंदे को वहाँ भी याद फरमाया? नबी सल्लम ने फरमाया, बेशक उबई अपनी ये इज्जत अफजाई देख कर रो पड़े। हम यहाँ अल्लाह का नाम बुलंद करें, पता नहीं, पर जैसे हम यहाँ बातें करते हैं, इन्होंने मीना बाजार लगाया, इन्होंने कोशिश की, तो अल्लाह भी फरिश्तों में करते होंगे कि देखो ये मेरे काम के लिए लगे हुए, ये मेरे नाम के लिए, इनको सुबह शाम दौड़ धूप इसी काम की है कि किसी तरह ये काम हो। अब देखिए, जब अपनी कमियाँ दिखती हैं ना इंसान को दीन के काम में, तो खैर यही चीज़ तसल्ली देती है कि अल्लाह टेढ़ा कर रहे हैं, सीधा कर रहे हैं, कर तेरे लिए रहे, नाम तेरा बुलंद करना, अपना नाम कोई नहीं है, तो अल्लाह ताला बंदे को इस तरह इज्जत दे देता है। इस सूरत के अंदर भी रिसालत की कदर व मंजिलत की बात है कि इस रसूल को खुदा के लिए न झुटलाओ। आप देख रहे हैं आखिरी सारी सूरतें नबी सल्लम के बारे में, बल्कि यहाँ अल-बैयिना तो ख़ास तौर पर नबी सल्लम ही की ज़ात की तरफ इशारा है कि किस तरह तुम्हें अल्लाह के नबी का किरदार बेदाग दिखता है। कभी झूठ नहीं बोला, कभी धोखा नहीं दिया, सादिक और अमीन थे। क्या हुआ अगर इस बंदे ने ला इलाहा इल्लल्लाह कहा तो तुम उसके दुश्मन बन गए? तुम्हारे दिल गवाही देते हैं कि इतने साफ सुथरे किरदार का इंसान ख्वाहिशों में पड़ा हुआ इंसान नहीं है, बल्कि ये अल्लाह की तरफ से आया है, तो लिहाजा इसकी कदर करो। नहीं करोगे इसको कोई फ़र्क नहीं पड़ेगा, इसको और लोग मिल जाएंगे, तुम महरूम हो जाओगे। आज भी हर उस बंदे को पैगाम है जो कुरान या कुरान वाले से नाराज़ रहे किसी ज़ाती ग्रज की वजह से, کسی حسد کی وجہ سے، کسی تعصب کی وجہ سے شوق سے بیٹھے گھر میں. جس کو شوق نہیں وہ آرام سے بیٹھے، اللہ کو کسی کی ضرورت نہیں، میری جگہ بھی اور لوگ آ جائیں گے اور ہم سب کی جگہ آ سکتے ہیں. کوئی یہ نہ سوچے کہ میں ہل گیا تو دین کا کام ہل جائے گا. ہر کام اللہ نے کروانا ہوتا ہے، وہ ہو کے رہتا ہے. بہت زبردست میسج ہے صورت کا. اتنا دو ٹوک انداز لگتا ہے کہ ایسے لگتا ہے کہ بندہ سیدھا ہو کے بیٹھ جائے. ذرا سا دل میں کوئی کیڑا بھی آ رہا ہے نا کہ اچھا جی، تو وہ بھی نکل جاتا ہے. ہم صورت کو دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. لم یکن الذین کفروا من اہل الکتاب والمشرکین منفقین حتی تأتیہم البینہ. جن لوگوں نے اہل کتاب میں سے کفر کیا وہ اور مشرکین کفر سے الگ ہونے والے نہ تھے، یہاں تک جب تک کہ نہ آ جائے ان کے پاس ایک روشن دلیل. یعنی لوگ باپ دادا کے دین کو کبھی نہ چھوڑتے، رسم و رواج، خاندانی روایات کو کبھی نہ چھوڑتے جب تک کہ ان کے پاس ایک روشن دلیل نہ آتی. کون سی ہے وہ روشن دلیل؟ رسول من اللہ، یعنی اللہ کی طرف سے ایک رسول. تو البینہ نفس سلم کے لیے آپ ایک دلیل تھے. آپ کا کردار، آپ کی ذات، آپ کے روز و شب، آپ چلتے پھرتے قرآن تھے. آپ وما ینطق عن الہوى ان ھو الا وحی یوحا، اپنی مرضی سے نہیں بولتے تھے. فرمائیے رسول من اللہ، یہ خود رسول بن کے نہیں آگئے. اللہ جس کو رسالت کا منصب دیتا ہے وہی ہے. اسے یہ بھی پتہ چلتا ہے کہ دلیل جو بنتی ہے وہ اللہ ہی کی طرف سے بنتی ہے. جتلو صحف مطہرہ، جو انہیں پڑھ کر سنائے پاک صحیفے. نبی صلی اللہ علیہ وسلم کی ذات مبارک لوگوں کو پاک صحیفے پڑھ کے سناتے. اشارہ ہے قرآن کی طرف، پاکیزہ باتیں. قرآن کا پیغام بڑا خوبصورت ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اس سے مراد یہ ہے کہ یہ صحیفے جھوٹ اور شک اور نفاق اور گمراہی سے پاک ہیں. اور قرآن پاک کا لفظ تو ہے ہی ہمارے پاس، لیکن یہاں تلاوت کر کے صحیفے پڑھنے کی بات کی گئی تو کس کو کہا گیا؟ قرآن ہی کو کہا گیا. اسی لفظ سے پھر صفحہ بھی ہے. صحف ہے یہ اصل میں، وہ کاغذات جس میں کچھ لکھا جائے، صحیفے کے معنوں میں آتے ہیں. مراد کیا ہے کہ یہ قرآن جو تمہارے پاس پڑھ پڑھ کے سنایا جاتا ہے، یا جس کو آج تم لکھا ہوا پاتے ہو، یہ اللہ کی طرف سے پاکیزہ ہے. اس میں کسی قسم کی کوئی گمراہی نہیں. اللہ نے اس کی حفاظت کی ذمہ داری دی ہے. فیہا کتب قیمہ، جن میں لکھی ہوں سچی اور درست باتیں. یعنی اس کتاب میں کوئی فکشن نہیں ہے، کوئی جھوٹ نہیں ہے، کوئی ایگزیجوریشن نہیں ہے، کوئی پیروڈی نہیں ہے. نبی صلی اللہ علیہ وسلم خود بھی صاف ستھرے تھے. یہ کلام جو آپ کی زبان سے تھا وہ بھی بالکل صاف تھا. اس کے اندر کسی قسم کی کوئی علائش نہیں ہے. اس لیے اس کو مان جاؤ. جو تعصب سے پاک دل کے ساتھ اس کو سنے گا، اس کو حقیقت میں اس سے فائدہ ہوگا. حق اور درست بات ہے. لفظ قیمہ پہ ذرا غور تو کریں. اگر آپ نے اس کی تفصیل سننی ہے تو سورۃ کہف کی آیت جا کے سنیے گا، جس میں ہم نے بات کی تھی قیام للناس. وہاں بھی قیمن کا لفظ ہے. قیامن تو سورۃ النساء میں. یعنی قرآن کیا ہے؟ قیم ہے، سیدھا رکھتا ہے. میں نے آپ کو وہاں ایک مثال دی تھی کہ گاڑی کا جو سٹیرنگ ہوتا ہے وہ گاڑی کو سیدھا رکھتا ہے نا. اب ذرا سلنا لگتا ہے سٹیرنگ، پھر سیدھا ہو جاتا ہے. ٹیڑھے ہوں گے، ادھر ادھر ہوگا. یہ قرآن ہمیں بالکل سیدھا رکھتا ہے. اسٹریٹ فارورڈ، بالکل تھرو پراپر چینل زندگی ہوتی ہے. لیکن لوگوں کا حال کیا ہے؟ وما تفرق الذين اوتوا الكتاب الا من بعد ما جاءتهم البينة. اور نہیں بٹے فرقوں میں اہل کتاب مگر اس کے بعد کیا آ گئی ان کے پاس روشن دلیل. آج امت مسلمہ کا فرقوں میں بٹی علم آنے کے بعد. جاہل ہوتے ہیں، سب بیٹھ کے کھا پی رہے ہوتے ہیں، شراب سارے اکٹھی پیتے ہیں، جو گندی چیزیں دیکھنے دکھانے والے بالکل سب دیکھتے ہیں، گندی موویز جس سے مرضی خرید کے لے آئیں، کوئی نہیں برا مانتا. دین کی بات آتی ہے تو پھٹنے لگتے ہیں. ایک جگہ پہ بیٹھ کے کھا رہے، پی رہے، تاپتے، رشتے ناتے، دین کی بات ہوتی ہے لڑائی شروع ہو جاتی ہے. اللہ کہتے ہیں علم آنے کے بعد لوگ دلیل سے ہٹتے ہیں. اس کی وجہ تعصب ہے. کیا پتہ چلا کہ یہودی ہو، نصرانی ہو، یا آج کے بگڑے ہوئے مسلمان ہو، سب کے بگاڑ کی وجہ ہی کیا ہے؟ کہ انہوں نے بینہ کا انکار کیا. پورا قرآن بینہ، ایک ایک چیز دلیل کے لیے آ گئی. اور ان آیات سے دیکھیں یہ بھی پتہ چلتا ہے کہ اہل کتاب میں بھی مشرک ہوتے ہیں. کچھ لوگوں کو بڑا ہی رحم آتا ہے اہل کتاب پہ. وہ کہتے ہیں یہ بیچارے مشرک نہیں ہو سکتے، یہ تو بھولے بھولے پیار میں شرک کر رہے ہیں، یہ تو بڑے لاڈ میں جیسی سن گاڈ کہتے ہیں، یہ مشرک نہیں ہو سکتے. یہ آیت بہت بڑی اہم دلیل آیت ہے کہ یہ بھی مشرک ہو سکتے ہیں. فرمائے اختلافات میں پڑ گئے، ٹیڑی ٹیڑی باتوں میں پڑ گئے، کرنا کیا تھا؟ وما امروا الا ليعبدوا الله مخلصين له الدين، حالانکہ ان کو حکم تو یہ دیا گیا تھا کہ یہ نہ عبادت کریں اللہ کی مگر خالص کرتے ہوئے اس کے دین کو، ایک اللہ کے بن جاؤ، قولوا لا الہ الا اللہ تفلحون، اسی لیے آگے فرمائے حنفاء، حنیف کی جمع، جو سب سے کٹ کے رب کا بن جائے، صرف ایک کے بنو گے سب تم سے راضی ہو جائیں گے، دوسروں کو راضی کرتے کرتے اللہ کو ناراض کرو گے کچھ بھی تمہارا نہیں رہے گا، یہ دین اسلام کی اصل ہے، وہ نفع. دوسری وہ یقین الصلاۃ، نماز پڑھو. ترتیب بڑی پیاری ہے ان آیات میں، سب سے پہلے توحید، ایک اللہ کی عبادت، پھر اس کے بعد نماز. شرک کے ساتھ پڑھی بھی نمازیں ضائع، اور نماز نہیں پڑھی تو وہ یوتو زکا، زکوٰۃ تسایا، وَذَلِكَ دِينُ الْقَيِّمَةِ، یہی ہے سچا دین، سیدھا دین یہ ہے. کتنا سیدھا دین ہے، پہلے اللہ کو مان لو، پھر اللہ کے آگے جھک جاؤ نماز کی صورت میں، پھر اللہ کے بندوں کے حق ادا کرو، یوتو زکوٰۃ، حقوق العباد آگے. لیکن لوگ کیا کرتے ہیں؟ اِنَّ الَّذِينَ كَفَرُوا مِنْ اَهْلِ الْكِتَابِ وَالْمُشْرِكِينَ، مگر اہل کتاب کے اور مشرقین کے وہ لوگ جنہوں نے کفر کیا، حال کیا ان کا؟ فی ناری جہنم خالدین فیہا، وہ جہنم کی آگ میں ہوں گے اور ہمیشہ اس میں رہیں گے، اولائک ہم شر البریہ، اللہ یہی لوگ بدترین مخلوق ہیں. بریہ کہتے ہیں کریچر کو، کریشن، کوئی کیڑے مکوڑے، لال بے، کھٹمل، کوئی گندے سے گندی مخلوق سوچئے، مچھر، چیونٹیاں، اللہ کہتے ہیں کافر ان سے بھی بدتر ہے، شر البریہ. قرآن پاک میں کئی جگہ ان کو کل انعام کہا گیا، یہ چوپائے ہیں، بلکہ بلہم ازل، سورت الاعراف میں ہم نے پڑھا تھا کہ یہ تو اس سے بھی گئے گزرے ہیں. کیوں؟ جانوروں کو بھی پتہ ہے مالک کون ہوتا ہے، اس کا حق کیا دینا ہے، وہ بھی اپنی شریعت کے بندے ہوئے. اگر بکری کی شریعت میں گوشت حرام ہے، اس نے کبھی منہ نہیں مارا گوشت پہ. شیر کی شریعت میں اگر سبزی حرام ہے، اس نے کبھی سبزی نہیں کھائی. انسان ہمیشہ حرام پہ لپکتا ہے، وہ مالک کے وفادار ہے، کتا بھی مالک کے پاؤں چاٹتا ہے، لیکن یہ اللہ کی بات چھوڑ کے شیطان کی طرف جاتے ہیں. قولائکہم شر البریہ، پہلے کیا کہا تھا؟ لقد خلقنا الانسان فی احسن تقویم ثم رددناہ اسفل سافلین، یہ اسی کی دوسری مثال ہے، سب سے نیچے ہوئے اور یہاں شر البریہ کا. اس کے برعکس، ان الذین آمنوا وعملوا الصالحات، اور یقیناً جو لوگ ایمان لائے اور نیک عمل کرتے رہے، اللہ ہمیں ان میں کر دے، اولئک ہم خیر البریہ، وہ ساری مخلوق سے بہتر ہیں، جو اللہ کے راستے کی مشکلات کو خاطر میں نہیں لاتے اور نفس وسلم پر ایمان لاتے، اللہ کے بتائے ہوئے طریقوں پہ عمل کرتے، جو قرآن پہ عمل کرتے، یہ ہیں بہترین مخلوق. کیا ملے گا ان کو؟ ایک لمبی لسٹ ہے، جزاؤہم عند ربہم جنات، ان کی جزا تو ان کے پروردگار کے پاس ہمیشگی کی جنتیں ہیں. کون سی؟ جنات و عدن، ہمیشہ رہنے والی جنت، ایور لاسٹنگ ہیونس. کیسی ہوں گی؟ تجری من تحتها الانہار، رواں ہوں گی جن کے نیچے نہریں. کب تک رہیں گے وہاں؟ کتنا بیز ہے وہاں کا؟ خالدین فیہا ابدا، اس میں ابد الآباد تک رہیں گے. کیوں ملا یہ سب کچھ؟ کیا یہ جنتیں ہی کھولتی؟ نہیں، اس سے بھی بڑی بات، رضی اللہ عنہ، اللہ تعالیٰ ان سے راضی ہو گیا، وردو عنہ، اور وہ اس سے راضی ہو گئے. یہ ہے وہ مقام جس کی طلب رکھنی چاہیے. ہم پیچھے طویل حدیث پڑھ چکے کہ اللہ تعالیٰ جنتیوں کو جب بلائیں گے، سب کچھ پوچھنے کے بعد پوچھیں گے، حل رضی تم مجھ سے راضی ہو؟ وہ کہیں گے جی اللہ تعالیٰ، کیوں نہ ہو؟ کہا جو تم نے ہمیں دیا اور کسی کو نہیں دیا. کہا کہ اچھا اللہ تعالیٰ آپ ہم سے راضی ہیں؟ اللہ تعالیٰ فرمائیں گے کہ آج کے بعد تمہیں جو نعمت دوں گا وہ پہلے کبھی نہیں دی، اور وہ کیا؟ کہ میں آج کے بعد تم سے کبھی ناراض نہیں ہوگا. اللہ جنتیوں کو جو جملہ وہاں کہے گا، نبی صلی اللہ علیہ وسلم کے صحابہ کو وہی جملہ دے دیا. پیچھے ہم پڑھ چکے، صحابہ کے نام کے ساتھ صرفت کے آخری آیت میں آیا، رضی اللہ عنہ وردو عنہ. اسی لیے صحابہ کرام کے ساتھ ہم رضی اللہ کا لفظ لگاتے ہیں، علیہ السلام نہیں لگا سکتے. انبیاء کرام کے لیے اللہ تعالیٰ نے فرما دیا سلام علی المرسلین، وہ سلام ہے، سلامتی ہے. ان کے ساتھ ہم یہ نہیں کہہ سکتے حضرت ابراہیم رضی اللہ عنہ، نہیں کہہ سکتے، کیونکہ کیونکہ ان کے اوپر تو سلام اللہ نے بھیجا. اب ابو بکر علیہ السلام نہیں کہہ سکتے ہم, ابو بکر رضی اللہ عنہ. کیا پیارا ٹائٹل ہے. جس بندے کو دنیا میں یہ پتہ چل جائے کہ میرا رب مجھ سے راضی ہے, کیا اس کی خوشی کا ٹھکانا ہے. اور یہ کب ہوتا ہے؟ جب رضوان, جب بندہ اس سے راضی ہو. وہ کہتا ہے نا, خود ہی کو کر بلند اتنا کہ ہر تکلیف سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا. مجھے تو ایک ہی بات سمجھ آتی ہے کہ اس دنیا میں اللہ کی رضا پوچھ پوچھ کے جیے, وہاں اللہ آپ کی رضا پوچھ پوچھ کے آپ کو دے گا. اللہ ہم سے بھی راضی ہو, ہمارے ٹوٹے پھوٹوں ٹیڑھے میڑوں پہ راضی ہو جا. کس کو ملے گی یہ رضامندی؟ ذالک لمن خشی یا رب, جواب بھی ذاتی آ گیا. ہو جاؤں گا راضی تو میری خشیت پیدا کر لو. یہ سعادت تو اس کو ملتی ہے جو اپنے رب سے راضی ہوتا ہے, جو اپنے رب سے ڈرتا ہے. خشیت, کسی بڑے کی بڑائی دیکھ کر کانپنا, یہ خشیت ہوتی ہے. بے عمل خشیت والا نہیں ہوتا کہ بیٹھ کے جھومتا رہے جھومتا رہے وظیفہ کرتا رہے اور اس کو ہال پڑھتے رہے اور کہ جی کہ میں بہت اللہ سے ڈرتا ہوں. اس کے لیے اللہ کا خوف, عمل پہ مائل کرنے والا خوف ہو سکتا ہے. چھوٹی سی صورت ہے, پیغام بہت ہی خوبصورت ہے کہ دلیل کو مانو, دلیل کے ساتھ جیو. صورت الانفال میں ہم نے پڑھا تھا کہ تم میں سے جو جیے دلیل پہ جیے, جو مرے وہ دلیل پہ مرے. اور حقیقت ہے کہ ہمارا دین دلیل کا دین ہے, ہمارا نبی دلیل, ہمارا قرآن دلیل, پوری شریعت دلیل ہے. آج آپ دیکھیں کوئی بات کرتے ہیں اس کی دلیل موجود ہے. مثلا آپ دیکھیں کہ آج سائنس نے کتنی چیزوں کو ثابت کر دیا جو اسلام نے ویسے ہی حکم دیا. سجدہ کرتے ہیں ہم, سات اعصاب پہ سجدہ کرتے ہیں, آج سائنس نے اس کو بالکل ویریفائی کیا. کئی دماغ کے بیمار جو لوگ ہیں, برینز کی پرابلمز ہیں, ان کو ڈاکٹر اب یہ ایکسرسائزز دے رہے ہیں کہ دن میں اتنی دفعہ جا کے سر جھکا کے اس طرح اتنی دیر رہو, اس سے بلڈ سرکولیشن تمہارے دماغ پہ جائے گا. بھائی یہ نا اسلام کی سچائی کی بھائی جی نا. اور میرے پاس ایک ای میل موجود ہے کہ جس میں صرف اس طرح کی چیزوں کو دیکھ کے کئی لوگ مسلمان ہو رہے ہیں. پھر ایک رپورٹ کسی نے دی, آج کل ہم بہت سارے الیکٹرانکس لیتے ہیں نا, جیسے ابھی اس وقت میرے پاس لیپ ٹاپ ہے, یہ مائک رکھا ہوا ہے, آپ کا سیل فون ہوگا, ریس نکلتی ہے نا, تو ہم ریڈیشن لے رہے ہیں, ہمارے جسم میں سب چیزیں آ رہی ہیں. اب اس کو ریلیز کرنے کے طریقے ڈھونڈے جا رہے ہیں. تو انہوں نے کیا ڈھونڈا ہے کہ دن میں کچھ وقت ایسا انسان بالکل لیٹے, جب وہ تصویر دکھاتے ہیں تو بالکل ہمارے سجدے کی تصویر ہے, تو جسم سے پھر نکلتی ہیں یہ ریس. اور انہوں نے کہا کہ اگر یہ عمل کوئی شخص گلوب کے بالکل مڈل پارٹ میں جا کے کرے, جہاں گریویٹی بالکل مڈل میں, تو بہت جلدی ریلیکس ہوگا. تو یہ کیا ہے؟ حاضر ولد الامین, اللہ تعالیٰ نے اس کو آمینن کر دیا اور اس کو اللہ تعالیٰ نے ٹینشن فری زون بنا دیا. یاد رکھیے, آنے والے دور میں لوگ سائنس کے ذریعے مسلمان ہوں گے. اسلام کا مستقبل بڑا روشن ہے, وہ سب سائنس پڑھ کے مسلمان ہو رہے ہیں. اگر نیل آرمسٹرانگ چاند پہ گیا تو خبر معروف ہے کہ مسلمان ہو گیا. کتنی کہانیاں موجود ہیں, لوگ مسلمان ہوتے ہیں. کچھ عرصہ پہلے ایک عورت کی بھی میں نے کہانی پڑھی تھی یا سنی تھی کہ سیٹلائٹ میں اس کو اوپر بھیجا گیا تھا, جیسے خلا میں جاتے ہیں, مسلمان ہو گئی. وہاں جا کے تو رب کھل کے دکھتا ہے, ایک شخص زمین کی تہوں میں گیا, جو سب میرینز ہوتی ہیں سمندر کے نیچے, جو مخلوقات تھی اس نے اس میں کوئی خاص آواز سنی. بعد میں جا کے پوچھا تو پتہ چلا کہ یہ مسلمانوں کی کہیں بھی باتوں سے ملتی ہے, مسلمان ہو گیا. ہم مسلمان سوتے رہے, کھاتے رہے, پیتے رہے, شادیاں کریں, منگنی کریں, اللہ اپنا کام کروا لے گا. اللہ کسی کا محتاج نہیں. دعا کریں اس چھوٹی سی زندگی کو استعمال کر لیں, قدر کے ساتھ, وقت کے ساتھ اس سے فائدہ اٹھا سکیں. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے.
بسم اللہ الرحمن الرحیم.
لم يكن الذين كفروا من أهل الكتاب والمشركين منفكين حتى تأتيهم البينة. رسول من الله يتلو صحفا مطهرة فيها كتب قيمة. وما تفرق الذين أوتوا الكتاب إلا من بعد ما جاءتهم البينة. وما أمروا إلا ليعبدوا الله مخلصين له الدين حنفاء ويقيموا الصلاة ويؤتوا الزكاة وذلك دين القيمة. إن الذين كفروا من أهل الكتاب والمشركين في نار جهنم خالدين فيها أولئك هم شر البرية إن الذين آمنوا وعملوا الصالحات أولئك هم خير البرية جزاؤهم عند ربهم جنات عدن تجري من تحتها الأنهار خالدين فيها أبدا رضي الله عنهم ورضوا عنه ذلك لمن خشي ربه.